नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2081 साल चैत 12 गते मंगलबार, चैत्र कृष्ण पक्ष एकादशी तिथि, तदनुसार मार्च महिनाको 25 तारीक सन् 2025, नेपाल सम्वत 1145। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर बनाएका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौं। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले जानकारी दिनुभयो। घिसिङ दोस्रो पटक 2078 साउन 25 गते कार्यकारी निर्देशक नियुक्त हुनुभएको थियो। मन्त्री अधिकारीले मन्त्री परिषद बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएपछि नयाँ कार्यकारी निर्देशकका रूपमा हितेन्द्र देव साक्यलाई नियुक्त गरेको जानकारी दिनुभयो। उहाँ लामो समयदेखि प्रसारण लाइनको गुरू योजना, विद्युत माग प्रक्षेपणका काममा सक्रिय हुनुहुन्थ्यो। गत पुष 28 घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गत फागुन 13 गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुई बुधे स्पष्टीकरण सोध्नु भएको थियो। कार्यकारी निर्देशक घिसिङको आगामी साउनमा कार्यकाल सकिनु अघि नै सोमबारको मन्त्री परिषदको बैठकको निर्णयबाट हटाइएको हो। मन्त्री अधिकारीले पत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिश गर्न पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो। मिश्र नेतृत्वको सर्च समितिमा पूर्व महान्यायाधिवक्ता खम्ब बहादुर खाती, अर्जुन कुमार कार्की र स्टेला तामाङ रहनु भएको उहाँले जानकारी दिनुभयो। घिसिङ पद मुक्त गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। जनकपुर 16 स्थित कपिलेश्वरनाथ मन्दिर नजिकै घर भएकी 41 वर्षीय सोनिया सुनिता शाह निसन्तान भएकामा सामाजिक तथा मनोवैज्ञानिक दबावमा थिइन्। काठमाण्डुका विभिन्न निसन्तान उपचार केन्द्रदेखि भारतको अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्ससम्म उपचार गराउँदा पनि सम्भव नभएपछि दम्पती घर फर्किएका थिए। तर जनकपुर सुरक्षा अस्पतालका संचालक डाक्टर सरोज कुमार ठाकुरले सजिलै उपचार हुने आश्वासन दिए। सब ठिक हुने भन्दै डाक्टर ठाकुरले शल्यक्रिया गरे तर उनको उपचार त भएन नै, अनाहकमा ज्यान गयो। डाक्टरले नै खेलवाड़ गरेपछि के हुन्छ, मैले त्यही भोगे। सुनिताका श्रीमान गणेश शाह भन्छन् श्रीमतीसँगै गएर कुरा गर्दा बच्चा हुन्छ भन्नुभयो, पछि विश्वास नलागेर फोन गरेर पुनः एक्लै भेट्न गए, त्यस बेला पनि उहाँले त्यही भन्नुभयो। गणेशका अनुसार गत साउन 3 शल्यक्रिया शुरू गरेपछि डाक्टर ठाकुरले उनलाई अपरेशन थिएटरभित्र बोलाए। त्यति बेला सुनिताको पेट चिरिएको थियो। डाक्टरले शल्यक्रिया सफल नभएको भन्दै घाउ निको भएपछि काठमाण्डुको कुनै ठूलो अस्पतालमा लैजान भने। छाप्रोमा अस्पताल, एम्बुलेन्स चालक संचालक जोखिममा बिरामी, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रमुख तीन दलका शीर्ष नेताको बैठक, टीआरसीमा पदाधिकारी नियुक्त गर्न सिफारिश समिति बनाउने, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलको शीर्ष नेताको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिश समिति गठन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा विषयमा संक्रमणकालीन न्यायका बाँकी विषय टुंगो लगाउन दुवै आयोगमा अध्यक्ष र सदस्य नियुक्त गर्ने सहमति भएको हो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सरकारले सिफारिश समिति गठन प्रक्रिया अघि बढ़ाउने निर्णय भएको छ। बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीन राजनैतिक दलका शीर्ष नेताबीच समिति गठनको सहमति भएको जानकारी दिनुभयो। बैठकमा सहभागी एमाले नेता एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले यसअघि सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको नेतृत्वमा सिफारिश समितिले दिएको प्रतिवेदनमा पनि छलफल भएको र तत्कालै समिति गठन शुरू गर्ने निर्णय भएको बताउनुभयो। वहाँले शीर्ष नेताबीचको सहमतिसँगै सिफारिश समिति गठनको प्रक्रिया सरकारले अघि बढ़ाउने जानकारी दिनुभयो। प्रमुख तीन दलका शीर्ष नेताको बैठक, टीआरसीमा पदाधिकारी नियुक्त गर्न सिफारिश समिति बनाउने गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। ठेक्का लागेको 45 महिनापछि मदन भण्डारी राजमार्गमा रूख कटान शुरू, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरी झापा खण्ड निर्माणका लागि ठेक्का लागेको 45 महिनापछि रूख कटान शुरू भएको छ। सुनसरीदेखि झापाको पाटापुरसम्म ठेक्का लागेको 98.8 किलोमिटर मध्ये सर्दु खोलादेखि दमकस्थित बेलडाङ्गीसम्मको 46 किलोमिटरमा सड़क क्षेत्रमा पर्ने रूख कटान सोमबारबाट शुरू भएको हो। झापाको दमक दुईबाट रूख कटान शुरू गरिएको छ। मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख कर्ण सिंह खत्रीका अनुसार 46 किलोमिटरमा 7,710 रूख कटान गर्नुपर्नेछ। रूख कटान तथा भोगाधिकार सम्बन्धी मन्त्री परिषदको निर्णयपछि रूख कटान शुरू भएको छ। रूख कटानको काम सकिएपछि निर्माण कार्य अघि बढ़ाउन सहज भएको छ। उहाँले भन्नुभयो, अब सड़क निर्माणको काम एक वर्षभित्र सकिन्छ। राजमार्गमा पर्ने रूख हटाउन करिब दुई महिना लाग्ने अनुमान गरिएको छ। सुनसरीको सर्दु भलुवाको 24.8 किलोमिटर र भलुवा बेलडाङ्गीको 28 किलोमिटर गरी दुई खण्डको ठेक्का सम्झौता 29 असार 2078 भए पनि रूख कटानको अनुमति नहुँदा श्रेष्ठ मोतीदान जेवीले काम गर्न सकेको थिएन। कतिपय ठाउँमा बीचमै रूख छाडेर निर्माण व्यवसायीले सड़क कालोपत्रे गरेका थिए। यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको हो। अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइदै गोर्खापत्र दैनिकले प्रकाशित गरेको छ। सामान्य दिनचर्याका लागि थुप्रै अप्ठ्यारा भए पनि 46 वर्षीय रामबहादुर लिम्बू जीवन उपयोगी सिप सिकेर आत्मनिर्भर भन्नुभएको छ। कम्मर मुनिको भाग राम्रोसँग नचल्ने उहाँले मुढा बनाउने सिप सिकेर आत्मनिर्भर बन्दै आउनु भएको हो। वैशाखीको सहाराले तीन दशक बढ़ी समय गुजारिसक्नुभएका बरहा क्षेत्र आठका लिम्बूको दिनचर्या बरहा क्षेत्र पाङ्गता उद्यम सहकारी संस्थामा आबद्ध भएपछि उहाँको दिनचर्यामा परिवर्तन आएको छ। बिहानै उठेदेखि बेलुकैसम्म व्यस्त रहने लिम्बुले गाउँमै मुढा बन्न सिकेपछि दैनिक कमाई समेत गर्दै आउनु भएको छ। उहाँ प्रतिनिधि पात्र मात्र हुनुहुन्छ। उहाँ जस्तै अपाङ्गता भएकाहरू मिलेर खोलेको सहकारी मार्फत अपाङ्गता भएकाले सिप सिकेर दैनिकीलाई व्यस्त मात्रै बनाएका छैनन्, आय आर्जन समेत गर्दै आएका छन्। सुनसरीको बराहा क्षेत्र नगरपालिकाभित्र रहेका अपाङ्गता भएकाहरूले सहकारी संस्था स्थापना गरेर आफ्नो दिनचर्यालाई व्यस्त र आयमूलक बनाउँदै आएका हुन्। अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइदै गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। कालो पुलमा 8 रोपनी 12 आना गुठी जग्गा अतिक्रमित, अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउँदै महानगर शीर्षकमा अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर छापेको छ। काठमाडौँ महानगरपालिका अन्तर्गतको धोबीखोला कोरिडोरको कालो पुल क्षेत्रमा 8 रोपनी 12 आना गुठी जग्गा अतिक्रमण गरेको पाइएको छ। गुठी संस्थानले काठमाडौँ महानगरपालिकाको सहयोगमा जग्गा अतिक्रमित जग्गामा बनाइएका घर टहरा लगायतको संरचना भत्काएको छ। गुठीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो। काठमाडौँ महानगरपालिका 8 मा रहेको कालो पुल गुठी अन्तर्गतको मठ रहेको छ। वडा नम्बर सातका वडाध्यक्ष विमल कुमार होडाका अनुसार यो क्षेत्रमा 8 रोपनी 12 आना गुठीको जग्गा छ। 8-10 वर्षदेखि उक्त स्थानमा अनधिकृत संरचना बनाई भाड़ामा लिने दिने क्रम चलिरहेको थियो। उक्त स्थानमा बिजुलीको काम पर्ने पसल नै खोलिएको थियो। यो ठाउँ शहीद धर्मभक्त माथेमाले मृत्युवरण गरेको स्थान पनि हो। कालो पुलमा 8 रोपनी 12 आना गुठी जग्गा अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउँदै महानगर अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। मूल्य घटेपछि सुपारी किसान चिन्तित, गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। उत्पादन घटिरहेका बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित बनेका छन्। गत वर्ष प्रति किलो 70 रूपियाँका दरले सुपारी बेचेका किसानले यस वर्ष प्रति किलो 50 रूपियाँ मात्र मूल्य पाए। दुई वर्ष यता लगातार मूल्य बढ़ेपछि मोरङमा धान खेत मास्दै सुपारी खेती गर्ने लहर चलेको थियो। उत्तरी मोरङको लेटाङ नगरपालिका, मेखलाजुङ र केराबारी गाउँपालिकामा सुपारीको सघन खेती हुने गर्दछ। यो खबर गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको हो। गोर्खापत्र दैनिकले नै भित्री पृष्ठमा 6.25 अर्बको अलैची निर्यात शीर्षकमा पनि खबर बनाएको छ। चालू आर्थिक वर्ष 2081-82 आठ महिनामा 6.25 अर्ब रूपियाँ बराबरको अलैची निर्यात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म 5.84 करोड़ 70,38,000 रूपियाँ बराबरको 32,37,745 केजी अलैची निर्यात भएको छ। गत वर्षको सोही अवधिमा 5.17 करोड़ 45,00,000 रूपियाँ बराबरको 35,45,480 केजी अलैची निर्यात भएको थियो। गत आर्थिक वर्षको 8 महिनाको तुलनामा चालू आर्थिक वर्षमा 67 करोड़ रूपियाँ भन्दा बढ़ीको अलैची निर्यात भएको हो। अलैचीको निर्यात रकममा बढ़े पनि परिमाणमा भने 3,00,000 केजी घटेको तथ्याङ्कले देखाएको छ। यस वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैचीको मूल्य बढ़े पनि माग अनुसार उत्पादन नहुँदा निर्यात हुन नसकेको अलैची उत्पादक संघले जनाएको छ। 6.25 अर्बको अलैची निर्यात गोर्खापत्र दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। थाइल्याण्ड र मध्य पूर्वबाट हिउँदियामा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका 4 विदेशी वायु सेवाले ग्रीष्मकालीन मौसममा त्यहाँ उडान नगर्ने भएका छन्। बैंककबाट उडान गर्ने थाई एयर एसिया, कुवेतबाट उडान गर्ने जजिरा एयरवेज, दुबईबाट उडान गर्ने फ्लाई दुबई र दोहाबाट उडान गर्ने कतार एयरवेजले यही चैत 18 2082 कार्तिक 8 संचालन हुने ग्रीष्मकालीन मौसममा भैरहवामा उडान नगर्ने भएका हुन्। अरू विदेशी वायुसेवाले पनि ग्रीष्मकालीन मौसममा भैरहवामा उडान गर्न इच्छा देखाएका छैनन्। देशभरका विमानस्थलमा उडान सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँद र गर्मी यामका लागि 2 पटक उडान तालिका आह्वान गर्छ। यो अन्तर्राष्ट्रिय नियम हो। विभिन्न देशसँग गरिएको हवाई सम्झौता अनुसार काठमाडौँ विमानस्थलमा रहेको स्लट म्यानेजमेन्ट कमिटीले आन्तरिक र अन्तर्राष्ट्रिय उडान तालिका स्वीकृत गर्छ। काठमाडौँ विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाको संयोजकत्वको 11 सदस्यीय समितिले फागुन 19 ग्रीष्मकालीन मौसमका लागि काठमाडौँ, भैरहवा र पोखरा सहितका विमानस्थलका लागि तालिका स्वीकृति गर्न प्राधिकरणमा सिफारिश गरेको थियो। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान फेरि शून्य, काठमाडौँ फर्किए अन्तर्राष्ट्रिय वायु सेवा, कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। चितवनको भरतपुर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घर घरमा पुगेर स्वास्थ्य उपचार गर्न शुरू गरेको छ। सामान्य स्वास्थ्य उपचारबाट कोही पनि उपचारमा वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महानगरपालिकाले समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम मार्फत उनीहरूको उपचार गर्न लागेको हो। महानगर प्रमुख रेणु दाहालले स्वास्थ्य सेवाको पहुँच जनताका घर घरमा पुर्याउनका लागि यो कार्यक्रम अघि बढ़ाइएको जानकारी दिनुभयो। प्रमुख दाहालले नागरिकको स्वास्थ्य सेवाका लागि नै महानगरपालिकाले यस्ता योजना ल्याएको बताउनु भएको हो। टोल टोलमा पुगेर ज्येष्ठ नागरिकको उपचार गर्दै भरत पुर नागरिक दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। 7% बाल बालिका विद्यालय बाहिरै, यो खबर नागरिक दैनिकले छापेको हो। राज्यले बाल बालिका प्रति कतिसम्म व्यवस्था गर्छ भन्ने उदाहरण कर्णाली प्रदेशबाट थाहा पाउन सकिन्छ। विकास र समृद्धिबाट वञ्चित कर्णालीमा अझै पनि शिक्षाको पहुँच बाल बालिकासम्म पुग्न सकेको छैन। सरकारले सबै बाल बालिकालाई विद्यालय भर्ना अभियान चलाएको पनि केही वर्ष अघिदेखि हो, तर कर्णाली प्रदेशभरका 7.1% बाल बालिका विद्यालय बाहिर हुनु राज्यकै लागि विडम्बना हो। कतिपय भर्ना नै नहुने र भइसकेकाले पनि विद्यालयमा निरन्तरता नदिँदा बाल बालिका शिक्षाविहीन भएका छन्। 7% बाल बालिका विद्यालय बाहिरै, नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। फाइलले मान्छे घुमाएको अनुभव धेरैलाई छ। सरकारी कार्यालयमा फाइल नसरेर हैरानी बेहोर्ने पनि थुप्रै छन्। फाइल सार्न विभिन्न अमुक उपाय लगाउनु पर्ने कतिपयको गुनासो पनि छ। फाइल त बुझायो तर त्यसको अवस्था के छ भन्ने अन्यल पनि धेरैले लामो समयसम्म भोगेका छन्। तर ललितपुर महानगरपालिका सेवाग्राहीले भने त्यो झन्झट बिहोर्नु परेको सुनाउँछन्। महानगरले आफ्नो स्थापना दिवसको अवसर पारेर पुस 3 गतेबाट एकद्वार सेवा केन्द्र सञ्चालनमा ल्याएसँगै फाइल बोकेर कोठा कोठा चहार्नुपर्ने बाध्यताको अन्त्य भएको छ। यस केन्द्रमा फाइल बुझाएपछि त्यसको अवस्था के हुन्छ, हाम्रो मोबाइलमै सन्देश आउँछ। सेवा लिन आएका सूर्य कुमार थापाले भने यसले हामीलाई अन्यल र झन्झट दुवैबाट जोगाएको छ। महानगरले सेवाग्राहीको फाइल अनलाइनमा दर्ता गरेपछि सिस्टमले फाइल कुन ठाउँमा पुगेको सरोकारवालालाई जानकारी पठाउँछ। त्यसबाट सरोकारवालाले आफ्नो निवेदनको अवस्था के छ अनि कहाँ पुगेको छ भन्ने जानकारी पाउने सेवा केन्द्रका प्रमुख अपिन महर्जनले बताउनुभयो। ललितपुरमा अचेल मान्छे होइन, फाइल घुम्छ। यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। म्याग्दीको बहुप्रत्यक्षित गौरवको घोषणा गरिएका वृहत घोप्टे खोला खाने पानी आयोजना निर्माण शुरू भएको छ। संघीय खाने पानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले ठेक्का गरी निर्माण शुरू गरेको आयोजना मार्फत रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका 6 वडाका 2,369 घर परिवार लाभान्वित हुनेछन्। 35,63,39,727 रूपियाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत असारमा 28,50,12,755 रूपियाँमा जीएटीआरसी प्यागोडा सासा जेवीले ठेक्का सम्झौता गरेको थियो। वृहत खोप्टे खोला खाने पानी आयोजना निर्माण शुरू, यो खबर अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको हो। वीरगंज नाकाबाट भित्रियो 1,22,000,000,000 पेट्रोलियम पदार्थ, नागरिक दैनिकले भित्री पृष्ठमा छापेको खबरको शीर्षक हो। चालू आर्थिक वर्षको 8 महिनामा वीरगंज नाकाबाट 1,22,20,00,000,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास, एलपीजी, एभिएसन टर्बाइन फ्यूल, एटीएफ र मट्टीतेल जस्ता पदार्थ यसमा समावेश भएका छन्। गत आर्थिक वर्षको 8 महिनाको तुलनामा यो वर्ष सोही अवधिमा 1,67,00,000,000,000 रूपियाँ बढ़ीको पेट्रोलियम पदार्थ भित्रिएको छ। यो खबर नागरिक दैनिकले भित्री पृष्ठमा छापेको हो। नागरिक दैनिकले नै भित्री पृष्ठमा प्लाई उद्योग आगलागीमा 40 करोड़को क्षति शीर्षकमा पनि खबर बनाएको छ। दाङस्थित एक प्लाई उद्योगमा आगो लागेको छ। घोराई उपमहानगरपालिका 11 खैरास्थित साङ्रीला प्लाई उद्योगमा आइतबार राति 1 बजेतिर आगलागी भएको हो। आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएका छन्। उद्योग संचालकका अनुसार उद्योगमा प्लाईसँगै ठूलो परिमाणमा काठ थियो। ठूलो क्षेत्रफलमा रहेको उद्योगमा लागेको आगो सोमबार बेलुकासम्म पनि नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणमा लिन 8 दमकल प्रयोग गरिएका छन्। दाङसहित बाँके र कपिल वस्तुबाट समेत आगो नियन्त्रणका लागि दमकल ल्याइएका छन्। प्लाई उद्योग आगलागीमा 40 करोड़को क्षति नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। अन्यलमा आलमपुको ढुङ्गा खानी संकटमा पेसा कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। दोलखाको दुर्गम आलमपुका चंके थामी गाउँदेखि पर एकान्तको ढुङ्गा खानीमा भेटिए। उनी खानीबाट ढुङ्गा निकाल्ने र निश्चित आकारमा काट्ने काम गर्छन्। यही कामबाट उनले आफ्नो घर व्यवहार धानिरहेका छन्। बिगु गाउँपालिका 6 आलमपुको परिचय भनेको यहाँको ढुङ्गा खानी हो। घर छाउने छानाका रूपमा निकालिने यहाँको ढुङ्गाले जिल्ला मात्र होइन बाहिर पनि ख्याति कमाएको छ। खानीमा काम गर्ने टंकी उनको परिवारका तेस्रो पुस्ता हुन्। उनका बुवा गुम्बे र हजुरबुवा पञ्चुले पनि यही खानीबाट ढुङ्गा निकालेर बिक्री गरी जीविकोपार्जन गरे। टंकी जस्ता 200 भन्दा बढ़ीले अहिले पनि नियमित खानीबाट ढुङ्गा निकाल्ने र काट्ने काम गर्छन्। पुर्खादेखि गरेको पेसा अहिले पनि यहाँका थामीहरूले धानिरहेका छन्। धेरै गाउँमा अहिले युवा भेटिँदैनन्। गाउँ खाली छन् तर आलमपुका घरहरू खाली छैनन्। यसको मुख्य कारण ढुङ्गा खानीमा रोजगार र पेसा हो। 15 वर्षदेखि निरन्तर खानीमा काम गर्दै आएका 29 वर्षीय सन्त थामीले रोजगारी गाउँमै भएकाले वैदेशिक रोजगारी र शहरतिर जाने विचारै नआएको बताए। गाउँदेखि 5 किलोमिटर उत्तरतिर साँघु खोलाको खोचमा खानी छ। पुर्खाले शुरू गरेको खानीमा अहिले पनि अंश सरह तीनका सन्तानले काम गर्छन्। खानीमा काम गर्दा दैनिक 2000 आमदानी हुने बिर्ख बहादुर थामीले जानकारी दिए। अन्यलमा आलमपुको ढुङ्गा खानी संकटमा पेसा कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। तनहुको भीमाद नगरपालिका 9 पाइमीका हिराबहादुर थापा विगत 29 वर्षदेखि तरकारी खेतीमा आबद्ध छन्। विक्रमसम्म 2052 सालमा थानकोटबाट तरकारी खेती शुरू गरेका थापा यति बेला भने आफ्नै गाउँ फर्किएर तरकारी खेतीलाई अगाडि बढ़ाइरहेका छन्। विगतमा अन्यत्र गर्दा जग्गा भाड़ा लिएर तरकारी खेती गरेका थापाले यति बेला भने आफ्नै सात रोपनी जग्गालाई तरकारीमय बनाएका छन्। गाउँको जग्गा बाँझो भएपछि गाउँ फर्किएर तरकारी खेतीलाई निरन्तरता दिएको थापाको भनाई छ। थापाले भने अन्यत्र अर्काको जग्गा भाड़ामा लिएर तरकारी खेती गर्दा गुजारा चल्ने मात्रै थियो। आमदानी गर्न सकिएन। गाउँको जग्गा पनि त्यसै बाँझो बस्यो। अहिले गाउँमै तरकारी खेती गरिरहँदा सन्तुष्ट भएको छु। 29 वर्षदेखि तरकारी खेतीमा कारोबार दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। र मकवानपुर स्थित कुलेखानी जलविद्युत केन्द्रको 3 युनिट पूर्ण क्षमतामा संचालनमा आएका छन्। कुलेखानी जलविद्युत आयोजनाका अनुसार सुक्खायाम शुरू भएकाले कुलेखानी जलविद्युत केन्द्रको प्रथम दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा संचालनमा आएका हुन्। कारोबार दैनिकले नै भित्री पृष्ठमा यो खबर पनि प्रकाशित गरेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।